السلام والتحية والإكرام على رسوله البشير النذير السراج المنير مولانا مولى الثقلين جد الحسنين أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا لا سيما قرة عين الرسول الزهراء البتول ومولانا صاحب العصر والزمان أما بعد قال الله الحكيم في كتابه الكريم بسم الله الرحمن الرحيم وأما الذين سعدوا ففي الجنة خالدين فيها ما دامت السماوات والأرض إلا ما شاء ربك عطاء غير مجزوز درود به محمد صلى الله عليه وسلم حضرت ابو عبد الله الحسین سورہ ہود کی آیت نمبر 108 ہمارا سرنامہ چلا جس میں خداوند عالم نے ارشاد فرمایا واما الذین سعدوا اور وہ لوگ کہ جو سعادت مند ہوئے کامیاب ہوئے ففی الجنہ بس ان کا ٹھکانہ جنت ہے خالدین فیہا اسی میں رہیں گے ما دامت السماوات والارض جب تک یہ آسمان اور زمین قائم ہے الا ما شاء ربک یا یہ کہ جب تک خداوند عالم رب فیصلہ کرے عطا غیر مجزوز اور جو ان کی عطا ہے وہ منقطع ہونے والی نہیں ہے ایک دائمی سلسلہ ہے دائمی عطا ہے کیوں کیونکہ انہوں نے اس دنیا کے اندر اس دائمی بلیسنگ کو نعمت کو حاصل کرنے کے لیے جو راستہ طے کرنا تھا وہ کر لیا اور اسی کی بنیاد پر وہ سعادت مند بنے ہیں اسی کی بنیاد پر کامیاب ہوئے ہیں اب خدا کا یہ ایک اصول ہے دستور ہے اور زندگی میں بھی ایسا ہوتا ہے کہ اگر کوئی شخص جو محنت کرنی ہوتی ہے وہ ریکوائرڈ لیول کی محنت کر لے تو پھر اس کو کامیابی دی جاتی ہے وہ کامیاب ہوتا ہے اس کی کامیابی کا اناؤنسمنٹ ہوتا ہے اور پھر کامیابی اس کو دینے کے بعد کامیابی کا ٹائٹل دینے کے بعد واپس نہیں لیا جاتا کامیاب ہو گیا اب اس کے پاس یہ ٹائٹل ہمیشہ ہے خداوند عالم بھی اسی طرح انسانوں کے ساتھ کرتا ہے کہ جو بھی سعادت مند ہے جس نے بھی سعادت حاصل کی نیکی حاصل کی وہ پھر جنت وہ نعمت میں ہے وہ جنت میں ہے ہاں اس جنت تک پہنچنے سے پہلے ایک راستہ طے کرنا ہے کل آپ کے سامنے بیان ہوا کہ خداوند عالم نے انسانوں کو سعادت مند اور شقاوت مند اگر کیٹیگریز میں تقسیم کیا تو اس کے کچھ میرٹس ہیں خداوند عالم چونکہ عادل ہے خداوند عالم عدل سے کام لینے والا ہے خداوند عالم ہم انسانوں کی طرح نہیں ہیں خداوند عالم دنیاوی نظام کے بادشاہوں کی طرح نہیں ہیں کہ اپنی مرضی کے مالک ہیں جس کو جو چاہیں عطا کر دیں ہم اللہ کو بادشاہ کہتے ہیں لیکن بادشاہ کا جو تصور ہمارے ذہن میں آتا ہے دنیاوی بادشاہ کا وہ نہیں ہے خداوند عالم حاکم ہے حاکم مطلق ہے اختیار اس کے پاس ہے وہ جو چاہے کرے جو چاہے کر سکتا ہے یہ ایک الگ بحث ہے مثال کے طور پر خداوند عالم بغیر بادل کے بارش برسا سکتا ہے یا نہیں تو آپ اگر جواب دیں گے نہیں تو قدرت کے خلاف ہے اس کی اگر آپ کہیں گے کہ ہاں برسا سکتا ہے پھر کوئی پوچھے کہ کیا کبھی بغیر بادل کے بارش ہوئی ہے جواب آئے گا نہیں اس لیے کہ خداوند عالم نے اس کائنات کا نظام بنایا ہے اگر خداوند عالم خود اپنے اس نظام کو خراب کرنے پر آئے تو پھر انسان کس نظام کے تحت آگے بڑھیں گے پھر کوئی اصول نہیں بچے گا پھر کوئی اصول کامیابی اور ناکامی کا نہیں ہوگا پھر انسان مایوس ہو جائے گا اس مایوسی سے نکالنے کے لیے ایک نظام کا ہونا ضروری ہے بس وَأَمَّا الَّذِينَ سُعِدُوا ان بچوں کے ساتھ تعاون کریں جو ماسک تقسیم کر رہے ہیں और जिस जिसके पास मास्क है वो लगाए, मेरी मजबूरी है कि मैं मास्क लगा के पढ़ नहीं सकता, वरना मैं जरूर ऐसा करता। दुरूद पढ़िए मोहम्मद। अगर जो कामयाब हुआ, जो सादतमंद हुआ, वो जन्नत में रहेगा। अब ये बयान हम इस पर बयान किया, और इमाम हुसैन अलैहिस्सलाम का रास्ता वो रास्ता है जो सादत और कामयाबी तक पहुंचाने वाला रास्ता है और एहसन रास्ता है, आसान रास्ता है। कल आपके सामने इमाम असर की ज़ियारत नाहिया के चंद टुकड़ों को बयान किया था कि इमाम हुसैन की शख्सियत, इमाम हुसैन की अजमत, इमाम हुसैन की बुजुर्गी, इमाम हुसैन की बुलंदी को हम महसूस करें कुछ। ये जो आपके सामने मौजूद रखा है इश्क अब अब्दुल्ला राह निजात, वजह यही है सीधा मौका कि ये अब अब्दुल्ला हुसैन का इश्क मामूली नहीं है। इस पर दो दिन बात हुई है और सिर्फ मुस्तकिल बात रहेगी, कुछ कुछ टुकड़े इसके इंशाल्लाह रोजाना बयान होंगे कि खुद जमाने का इमाम, जमाने की हुज्जत, खुद खुदा तक पहुंचने का दरवाजा, खुदा तक पहुंचने का रास्ता दिखाने वाला इमाम कहता है कि मैं आपकी मोहब्बत के जरिए से अल्लाह की तकर्रुब को हासिल करता हूँ। और मुतकर्रिबु इलल्लाह बिमुहब्बतिक, ऐ हुसैन मैं आपकी मोहब्बत के जरिए से खुदा की क़ुर्बत हासिल करता हूँ, खुदा आपके नज़दीकी तक पहुँचता हूँ। और ये भी अर्ज़ किया था कि आइम्मा अलैहिस्सलाम की गुफ्तगू में मुबालगे नहीं होते, हकीकत कुछ हकीकत है इमाम हुसैन की, उसको समझना है। उसी का एक टुकड़ा उसी कल भी पढ़ा था, सलाम अला मन अता अल्लाह फी सिर्रही व अलानियते, सलाम उस पर कि जिसने खुदा की अपने सिर में भी इबादत की है और अपने जाहिर में भी। और कल बयान हुआ कि जाहिर की इताअत सबके सामने है, मैं और आप भी जैसे भी आप हजरात ताउन कर रहे हैं, मास्क लगा रहे हैं, अपना दीनी फरीजा समझते हुए लगा रहे हैं, ये इताअत खुदा है। चूंकि हमारे फुकहा जिन्होंने इस्लाम के अहकाम को अख्ज किया कुरान से, सुन्नत से, आइम अलैहिस्सलाम की रिवायात से और अक्ल से, जो वजीफा समझ में आया उन्होंने बयान किया, लिहाजा आप अगर इस चीज़ की इताअत कर रहे हैं इताअत खुदा, वो भी अलानी इताअत है, हमारा और आपका जाहिर इताअत कर रहा है। इमाम ने कहा सलाम उस पर जो अपने बातिन में, अपने सिर में और अपने जाहिर में खुदा की इताअत करता है, उस पर सलाम। अब मैंने कल कहा था कि सिर क्या है, ये मुझ जैसे कि हैसियत में ही नहीं है कि मैं इसको बयान करूं। हुसैन का राज, हुसैन का सिर, हुसैन अलैहिस्सलाम का बातिन क्या है, इसको कोई अहल बयान कर सकता है कि खुदा आपको नसीब करे इंशाल्लाह। आज दूसरे की दुआ दे रहा हूँ कि खुदा आपको नसीब करे ऐसे अफराद जो इन मतालिक को समझाएं, जो मतालिक को बताएं, जो हमारे दिलों को नजदीक करें इमाम हुसैन से मजीद, इस मोहब्बत को जो मौजूद है इसको बताएं कि मोहब्बत कितनी अजीम शय है। और इस सिर का बहरहाल जो भी है, ये सिर राज जो कुछ भी है, इसका फिर अजर भी कुछ होगा। जाहिरी इताअत का अजर जाहिरी तौर पर होगा, चीजें महसूस होंगी, सिर की जो इबादत और इताअत है उसका सिर जो है अजर भी सिरी होगा, राज होगा। अभी इमाम हुसैन सलाम को खुदा ने अजर दिया, मकाम दिया, ये खुद राजों में से कुछ राज हैं। मिसाल के तौर पे इन चीज़ों पर मैं आपकी तवज्जो चाहूंगा कि खुद इमाम हुसैन अलैहिस्सलाम को जो खुदा ने अजर दिया, मर्तबा दिया, मकाम दिया, ये शायद सिर की इताअत है। और खुदा ने राज रखे इमाम हुसैन के यहाँ बहुत सारी चीजें हैं। मिसाल के तौर पर उन्हीं राजों में से एक राज ये है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया है और इंसानों को ताकीद की है कि जब कोई शख्स हालत एहतजार में हो, जब कोई शख्स मरने के नज़दीक हो और तुम देख रहे हो कि उसकी जानकनी का वक्त है, उसके मरने का वक्त है, उसकी रूह निकलने वाली है, तो ये वक्त एक इंसान के ऊपर बहुत शदीद होता है। खुदा हम सबको जानकनी की मुश्किलात और उसके हौल और खौफ से महफूज रखे इंशाअल्लाह। मामूली नहीं है ये वक्त, जब इंसान की मौत आती है, इंसान के सामने मलकुल मौत होता है, रूह जिस्म से निकल रही होती है, शदीद तरीन इस वक्त को बयान किया गया। हत्ता ये वो लम्हा होता है कि जिसमें शैतान अपना पूरा जोर लगाता है कि अगर कोई मोमिन उस वक्त तक हालत ईमान में बाकी रह गया तो शैतान अपना पूरा जोर लगाता है कि उसकी रूह निकलने से पहले पहले उससे ईमान ले ले, और जो वो कर सकता है वो करता है। इसीलिए कहा गया कि अपनी मोहब्बतों को देख कर करो, हर शय काबिल मोहब्बत नहीं होती, हर शय दिल लगाने के लिए नहीं होती। इसीलिए कहा गया है कि अगर तुम्हारी किसी चीज से रग़बत उल्फत, तुम्हारा उन्स किसी चीज के साथ होगा तो तुम्हारी मौत के वक्त वही शय तुम्हारे सामने जलवा अफरोज होगी, ऐन मुमकिन है उस चीज के जरिए से शैतान तुम्हें राय खुदा से हटाए। इसकी एक मिसाल है,
مثال یہ کہ ایک بزرگ عالم دین جنہوں نے اپنی پوری زندگی راہے خدا پر راہے اسلام پر گزاری, تبلیغ و ترویج کے دین کے اندر گزار دی, موت کا وقت آ گیا, حالت احتضار آیا ہوں. اب حالت احتضار کے اندر بہت سے آداب بتائے گئے ہیں کہ جب کسی مومن کی موت کا وقت آئے تو کیا کیا پڑھو, کون کون سی سورہ پڑھو, کس طرح اس کو تلقین کرو, اس تلقین کے اندر کیا کیا بتاؤ, یہ ساری چیزیں بتائی گئی. تلقین کیوں؟ تاکہ انہیں یاد کرواؤ اس کو, چونکہ جان گنی کا وقت ہے, مشکل وقت ہے, اسے یاد دلاؤ چیزوں کو. اسی لیے ہمارے یہاں قبر کے اندر بھی تلقین ہے کہ جو تلقی کے اندر وہ گیا وہ یاد کرے کہ اس کا رب کون ہے, اس کا امام کون ہے, اس کی کتاب کیا. خلاصہ کروں بات, ان کا آخری وقت آیا, لوگوں کو محسوس ہوا کہ آخری وقت ہے. ان کے ایک دوست جو خود عالم تھے وہ آئے ان کے سرانے اور بیٹھ کر ان کو تلقین کرنے لگے. ان سے کہا کہو لا الہ الا اللہ, کلمے کی تلقین کی. وہ عالم بزرگ بڑھ کہتے ہیں میں نہیں کہوں گا, موت کا وقت نہیں کہوں گا. یہ پریشان ہوئے سب لوگ, یہ کیا ماجرا ہے, یہ لا الہ الا اللہ اپنی زبان پر جاری نہیں کر رہے, یہ موت کا وقت ہے. اگر اس وقت انسان ایمان دے کر چلا گیا تو ختم معاملہ ہو سکتا, شیطان آخری وقت تک رہے گا, جان کا نہیں کہا. انہیں نہیں کہا, لیکن خدا وند عالم کی مصیبت یہ نہیں کہ اس وقت ان کی موت واقع نہیں ہوئی اور ان کو دوبارہ سے وقت ملا, سانسیں ملی, حیات ملی. جب تھوڑا ان کو افاق ہوا تو لوگوں نے پوچھا کہ بھائی وہ وقت تھا آپ کا احتضار کا وقت تھا, اس میں آپ کو تلقین کی جا رہی تھی, آپ سے کہا جا رہا تھا کہو لا الہ الا اللہ, عام زبان پر کلمہ جاری نہیں کر رہے تھے. انہوں نے کہا ہاں مجھے یاد. کہا کہ کیا ہوا تھا؟ کہا ہوا یہ تھا کہ میری جو لائبریری ہے اس کے اندر جو کتابیں رکھی ہیں ان میں ایک کتاب سے مجھے بہت زیادہ محبت, ایک کتاب سے بہت زیادہ اٹیچمنٹ تھی, میں مجھے بہت اچھی لگتی تھی, میں اکثر و بیشتر اس لائبریری کے شیلف سے اس کتاب کو نکال کر دیکھتا تھا, پڑھتا تھا, اپنے پاس رکھتا تھا. ہوا یہ کہ جب میرا آخری وقت آیا اور تم لوگ مجھ سے کہتے تھے کہ کہو لا الہ الا اللہ, اس لمحے شیطان سامنے آیا, اس نے اسی کتاب کو میرے سامنے اٹھایا, اٹھانے کے بعد کہا اگر تم نے زبان سے کلمہ نکالا میں اس کتاب کو پھاڑ دوں. ارے توجہ کیجیے گا, محبت مادی چیز کی نہیں ہے, سالم کو کتاب ہے, ایک کتاب کی محبت تھی. شیطان نے اسی چیز کو ذریعہ بنایا, کیا کہا کہ اگر تم نے کلمہ زبان سے جاری کیا میں اس کتاب کو پھاڑ دوں گا, چونکہ دلی اٹیچمنٹ تھی اس کتاب کے ساتھ, نہیں کہہ پایا. یہ ہم سب کے لیے بہت بڑا پیغام ہے, جانکاری کا وقت شدید وقت ہوتا ہے. بہرحال امام حسین علیہ السلام کا سر کیا ہے, راز کیا ہے, جانکاری کے لیے رسول اللہ نے کہا کہ جب کسی کا وقت احتضار آئے, آخری وقت آئے, کیا کرو, اس کے اوپر سے بوجھ ہٹاؤ. چونکہ یہ وہ وقت ہوتا ہے کہ جب انسان کو خود بہت زیادہ بوجھ محسوس ہو رہا ہوتا ہے, روح نکل رہی ہوتی, مخصوصاً اس کے سینے سے بوجھ ہٹا دو, سینے کو آسان بناؤ, سینے کے اوپر سے جو اضافی چیزیں ہٹا دو. یہ روایات کے اندر آیا, آداب کے اندر ہے. لیکن امام حسین کا راز کیا ہے, جس وقت رسول اللہ کا اپنا آخری وقت آیا, رسول اللہ حالت احتضار کے نزدیک پہنچے ہیں, رسول اللہ پر غش آ رہے تھے, بالکل آخری لمحات تھے, اللہ کے رسول نے آنکھیں کھولی, امام علی سے پوچھا حسین کہاں ہے, حسین کہاں ہے, امام علی نے امام حسین کو بلایا, کہا حسین کو میرے سینے سے لگا, میں اپنے سینے سے لگا کر حسین کو اس دنیا سے جانا چاہتا ہوں. توجہ کیجیے عزیزوں, حالت احتضار میں ہٹانا ہے سب کچھ, رسول کہہ رہے ہیں حسین کا معاملہ کچھ اور, حسین موت میں آسانی کرے گا, حتی رسول اپنی موت کے لیے کہتے ہیں حسین کو سینے سے لگاؤ. رسول اللہ نے سینے سے لگایا, پھر کیا سر ہے امام حسین کا, کیا راز ہے, کون بتائے, کس کو بتائے یہ راز, کوئی نہیں جانتا. السلام علی من اتا اللہ بسره وعلانیته, اس امام پر سلام جو اپنے سر میں اپنی علانی اعلان علانی طور پر خدا کی اطاعت کرتا ہے. درود پڑھیں محمد والے ہوں. خدا عزیز نے محبت, یہ امام حسین کا عشق ہے, یہ محبت ہے جو اس نے ہمیں اور آپ کو دی ہے. اسی محبت کو ہمیں مزید پڑھانا ہے, ہمیں اس کو سمجھنا ہے, معرفت کی وادی میں لے کر جانا ہے. ہم خدا کرے کہ ہمارے موت کے وقت جو واحد چیز ہمارے لیے جلوہ فکن ہو وہ امام حسین کی محبت ہو. خدا کرے کہ جیسے رسول اللہ اپنے آخری وقت میں امام حسین کو سینے سے لگاتے ہیں, ہمارے بھی سینے میں فقط حسین کی صدا ہو, کچھ نہ ہو. ہم اگر اس طرح جائیں تو یہ ہمارا امتیاز ہے, افتخار ہے, اس ذریعے سے جانا بس. لیکن عزیزوں, انسان چونکہ ضعیف خلق ہوا ہے, خداوند عالم جانتا ہے, خداوند عالم کو یہ معلوم ہے, خود بنانے والا انسان کو کون ہے, خداوند عالم. خلق الانسان ضعیفا, قرآن کی آیت ہے, ان الانسان لظلوما جہولا, انسان جو ہے وہ ظالم بھی ہے, جہل کا مرتکب بھی ہوگا, بھول جاتا ہے جو وعدہ الہی کیا اس کو بھول جاتا ہے. عزیزوں, کون سا وعدہ ہے نوجوانوں سے, خصوصیت کے ساتھ ان باتوں کی توجہ چاہوں. کون سا وعدہ ہے جو ہم نے اور آپ نے خدا سے کیا؟ سورہ یاسین کی آخری آیات میں الم آحد الیکم یا بنی آدم اللہ تعبد الشیطان انہ لکم عدو مبین وان اعبدونی ھذا صراط مستقیم. تم آ کر کہتے ہو خدایا ہمیں صراط مستقیم پر چلا, اہدنا صراط المستقیم, صراط مستقیم پر باقی رکھ, قائم رکھ. صراط مستقیم کیا ہے؟ کہ شیطان کی بندگی نہیں کرو. یہ عہد ہے, یہ پیمان ہے, وعدہ الہی ہے. لیکن کیا ہوا؟ شیطان نے تم سے یہ عہد بلوا دیا. وَلَقَدْ أَضَلَّ مِنْكُمْ جِبِلًّا كَثِيرًا, خدا نے شیطان نے یہ عہد بلوا دیا, تم میں سے اکثریت گمراہ ہو گئی. اَفَلَمْ تَكُونُوا تَعْقِلُونَ, جس نامہ شیطان تمہیں گمراہ کر رہا تھا, کیا تم عقل استعمال نہیں کر سکتے تھے؟ قرآن کی آیات. ٹھیک ہے, انسان اسی لیے خدا تعالیٰ نے بیان کیا مختلف سوروں میں ہے کہ انسان ظلوماً جہولا ہے, ظالم بھی ہے جاہل بھی ہے. جاہل کس معنی میں ہے؟ بھول جاتا ہے, انکار کرتا ہے, غافل ہو جاتا ہے. ہمارے اور آپ کی زندگی میں جو خدا کی نعمتیں ہیں, ایک سوال ہے اپنے آپ سے جو ہر انسان کو پوچھنا ہے کہ آیا میں خدا بندے عالم کی ہر نعمت پر شکر ادا کرتا ہوں؟ اس سے پہلے کا ایک اور سوال ہوگا کہ اس سے پہلے کہ میں اپنے آپ سے پوچھوں کہ میں خدا کی ہر نعمت پر شکر ادا کرتا ہوں, اس سے پہلے کا سوال کیا ہے کہ آیا میں خدا بندے عالم کی ہر نعمت کا ادراک رکھتا ہوں؟ قرآن کی آیت کہتی ہے نہیں, تم خدا کی ہر نعمت کا ادراک نہیں رکھتے ہو. خدا بند عالم نے بیان کیا کہ اگر تم چاہو کہ خدا بند عالم کی نعمتوں کو شمار کرو, لا تحصوها, ان تعدوا نعمت اللہ لا تحصوها, تم خدا کی نعمتوں کو گننا چاہو, شمار میں لانا چاہو, نہیں کر سکتے. کیوں نہیں کر سکتے؟ انسان کو کیا گنتی نہیں آتی؟ کیا انسان 1 2 3 4 5 6 7 8 نہیں پڑھ سکتا؟ پڑھ سکتا ہے, کاؤنٹنگ کر سکتا ہے. پھر خدا کیوں کہہ رہا ہے کہ تم اگر چاہو بھی تو نہیں کر سکتے؟ ایک تو یہ کہ اس کی تعداد بہت زیادہ ہے, یعنی تم کس کس چیز کو شمار کرو گے؟ یہ تمہاری سانس, جس وقت تم خدا کی نعمتوں کو شمار کر رہے ہو گے, یہ سانس چل رہی ہوگی, آیا یہ خود خدا کی نعمت ہوگی یا نہیں ہوگی؟ ہوگی. اس کو امام سجادہ علیہ السلام نے بیان کیا ہے کہ خدایا میں تیرے شکر سے عاجز ہوں, نہیں کر سکتا. کیوں نہیں کر سکتا؟ کہ جس لمحے میں تیرا شکر ادا کر رہا ہوں گا, اسی لمحے مجھ پر ایک شکر واجب ہو رہا ہوگا. وہ کیا ہوگا کہ جس وقت تیرا شکر ادا کر رہا ہوں گا, سانس لے رہا ہوں گا, یہ جو سانس آ رہی ہے جس کی وجہ سے میں تیری نعمت کو شمار کرتے ہوئے اس پر شکر ادا کر رہا ہوں, اس سانس پر خود شکر واجب ہو جائے گا. اب جب میں اس کا شکر ادا کرنے جاؤں گا, پھر ایک اور سانس لے چکا ہوں گا, پھر اس کا شکر واجب ہو جائے گا. تو یہ سلسلہ جب تک چلتا رہے گا شکر واجب ہوتا رہے گا. نتیجہ کیا ہے؟ امام نے کہا خدا آیا تیرے سامنے شکر کرنے کا فقط راستہ یہ ہے کہ تیرے سامنے عاجزی کا اظہار کروں کہ میں تیرا شکر ادا نہیں کر سکتا. خدا نے اس لیے کہا تعود تو نعمت اللہ تحصوا, تم گننا چاہو نہیں کر سکتے. ایک تو یہ کہ بہت زیادہ ہیں, دوسرا اس کے اندر نقطہ یہ ہے کہ نعمتوں کا بعض اوقات انسان کو ادراک نہیں ہوتا. انسان بعض اوقات نعمت کو سمجھ ہی نہیں پاتا ہے. جب سمجھ ہی نہیں پائے, جب کر ہی نہیں سکے ایک چیز کا ادراک, تو اس میں شکر کیسے ادا کرو؟ جس کو امام علی علیہ الصلوۃ والسلام نے دعائے کمیل میں نے سکھایا ہے, درود پڑھ سکنے کے بعد امام علی نے کیا سکھایا کہ خدایا کتنی ہی ایسی بلائیں ہیں جو میری طرف آ رہی تھیں تو نے ڈال دی, وَكَمْ مِنْ اِسَارٍ وَقَيْتَ وَكَمْ مِنْ جو ہے مَقْرُوحٍ دَفَعْتَ, کتنے ناگوار حوادث میری جانب رخ کیے ہوئے تھے, میں ان سے بے خبر تھا, تو نے مجھے خبر ہونے سے پہلے ہی ان ناگوار حوادث کو میری زندگی سے ہٹا دی. امام علی نے بیان. اب آپ خود بتائیے کہ جو ناگوار حادثہ میری طرف آ رہا تھا, حادثہ میری طرف بڑھ رہا تھا, یا میں اس کی طرف جا رہا تھا, لفظش کی طرف میں جا رہا تھا, خدا نے میرے علم میں آئے بغیر اس کو میرے راستے سے ہٹا دیا, میں اس کا کبھی ادراک کر پاؤں گا؟ نہیں کر پاؤں گا, مجھے پتہ ہی نہیں چلے گا. جب میں ادراک نہیں کر پاؤں گا تو میں اس میں شکر کہاں سے ادا کر سکتا ہوں؟ وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا, تو گن نہیں سکتے, تم ادراک نہیں. وَكَمْ مِنْ صَنَائِعٍ جَمِيلٍ لَسْتُ أَهْلًا لَهُ نَشْرَتَهَا, کتنی اچھائیاں تم نے پھیلا دی جو میرے اندر نہیں ہیں. یہ تمام وہ چیزیں بس عظیم ہوں. خدا بندے عالم اس کے باوجود جانتا ہے کہ انسان ظالم ہے, یہ انسان جاہل ہے, بھول جاتا ہے. اِنَّ الْإِنسَانَ لَظَلُومٌ كَفَّارٌ, قرآن کی آیات. اب یہ انسان جو بھول جاتا ہے, گناہ کر بیٹھتا ہے, خدا بند عالم نے بنایا ہے سعادت کے لیے, وَأَمَّا الَّذِينَ سُعِدُوا فَفِي الْجَنَّةِ, انسان سعادت حاصل کرے جنت میں جائے. خدا بند عالم مہربان ہے عزیزوں. خدا بند عالم جیسے کل میں نے آپ نے بیان کیا کہ خدا بند عالم نے سعادت تک پہنچنے کے راستوں کو رکھا بھی ہے, और बाज रास्तों को आसान और सहल भी बना दिया कि जिनके अंदर खुद इमाम हुसैन अलैहिस्सलाम की मोहब्बत और इश्क है, जो खुदा की रास्ते में सआदत तक पहुंचने के लिए बहुत बेहतरीन रास्ता है। खुदा ने इसको सहल बनाया। कुरान की आयत है, खुदावंद आलम ने बयान किया कि इंसान क्या है, इंसान भूल जाता है, इंसान लालची है। हमने इंसान को खल्क किया, खुलिकल इंसान हलुआ, इंसान लालच में पड़ जाता है, जो जाहिरी चीजें नजर आती हैं उसके पीछे भागता है। इज़ा मस्सहु शर जज़ूआ, जब उसको कोई बुराई आती है जज़ा फज़ा करता है, फरियाद करता है, आओ पुकार करता है, खुदा की शिकायत इदार करता है, उधर करता है, क्या खुदा बंदे आलम ने भी फकत मेरा ही घर देख लिया है, खुदा को भी मुझसे ना मालूम क्या हो गया, ये जुमले ही इसको शिर्क कहा गया। हमारे खुदा की शिकायत किसके सामने कर रहे हो? तो मैं दूसरी चीजों की शिकायत खुदा के सामने करनी थी, खुदा की शिकायत कहां कर रहे? लेकिन इंसान क्या करता है, इज़ा मस्सहु शर जज़ूआ, जज़ा फज़ा करता है। वइज़ा मस्सहुल खैर मनुआ, जब उसको कोई खैर मिल जाता है रोकता है। खुदा ने उसको खैर दिया है, उसके रिस्क में बरकत दी है, उसके हाथ में कुशाइश दी है, गुंजाइश दी है, मनुआ रोकता है। ये इंसान है जो बयान किया गया। लिहाजा खुदावंद आलम ने अजीज इंसानों को उसके बावजूद नहीं छोड़ा, उसके बावजूद खुदावंद आलम चूंकि बनाने वाला है, खालिक है, जानता है कि इंसान ज़ईफ़ है, इंसान जो है वो नातवा है, इंसान लालची है, तो खुदा ने उसके बावजूद इंसानों की हिदायत की, रहनुमाई की जिम्मेदारी अपने ऊपर ली है। खुदावंद आलम ने ये रास्ते बनाए हैं, ये खुदा का नबी अकरम का रास्ता, नबी अकरम की औलाद का रास्ता, और मखसूसन इसके अंदर जो हमारा मौजू है इमाम हुसैन अलैहिस्सलाम की मोहब्बत और इश्क का रास्ता, ये आसान तरीन रास्ता है। खुदावंद आलम ने इसको हमारे लिए सामने रखा, हमें इसी रास्ते पर चलना है, आगे बढ़ना है। लेकिन इमाम हुसैन अलैहिस्सलाम का इश्क अजीजों, इमाम हुसैन की मोहब्बत फकत आखरत की मनाजिल के लिए है? क्या फकत इमाम हुसैन अलैहिस्सलाम की मोहब्बत का ताल्लुक फकत आखरत के मरातिब से है या नहीं? हमें कुछ और सिखाया गया है, हमें सिखाया गया है ज़ियारत आशूरा में आप अपनी जबान से पढ़ते हैं, क्या पढ़ते हैं, अल्लाहुम्मा जअलनी वजीहम बिल हुसैन, परवरदिगार मुझे हुसैन अलैहिस्सलाम के जरिए से आबरूमंद बना, कहां बना, फिर दुनिया व फिल आखिरत, दुनिया में भी और आखिरत में भी, दुनिया में भी हुसैन अलैहिस्सलाम मेरा रास्ता तय करवाने वाले हैं। अगर मैं हुसैन के रास्ते पर चलूंगा आबरूमंद रहूंगा, मैं अगर हुसैन के दामन से जुड़ा रहूंगा तो इस दुनिया में भी आबरूमंद रहूंगा। अल्लाहुम्मा जल्नी वजीहन इंदका बिल हुसैन, हुसैन के जरिए से मुझे इस दुनिया में भी आबरूमंद बना, फिर दुनिया व फिल आखिरत। खूब तवज्जो कीजिएगा, इमाम हुसैन अलैहिस्सलाम का रास्ता, इमाम हुसैन अलैहिस्सलाम से वाबस्तगी, उनकी मोहब्बत, उनका इश्क फकत आखरत की मनाजिल के लिए नहीं अजीज। आखरत में तो जलवा है इमाम हुसैन की मोहब्बत का, जो इंसान वहां जाकर देखेगा। हमें बहुत सी चीजें नई नजर आ रही, जो मैंने पहले दिन भी बयान किया कि इमाम हुसैन अलैहिस्सलाम की मोहब्बत, उनका इश्क, उनकी जियारत, उनकी याद, इसकी क्या मंजिलें हैं, क्या मरातिब हैं। जैसे इंसान की बरज़खी आँख खुलती है मोमिन वहां समझता है। इसीलिए जो बुजुर्ग उलमा ख्वाब में आकर अपने बच्चों से मिले, उनसे पूछा गया, उन्होंने कहा कि अगर दोबारा मौका मिलेगा तो क्या करेंगे, इमाम हुसैन की ज़ियारत में इजाफा कर देंगे, इमाम हुसैन की ज़ियारत को ज्यादा से ज्यादा करेंगे, इमाम हुसैन की यानी याद को बढ़ा देंगे। ये याद है इमाम हुसैन बहुत अहम है, सरमाया है, लेकिन ये आसान रास्ता है। खुदा ने इस आसानी को भी बयान किया कि खुदा बंदे आलम युरीदुल्लाह अन युखफ्फ अलैकुम, खुदा चाहता है तुम्हें तख़फ़ीफ़ दे, रियायत करे तुम्हारे साथ। इन्नल इंसाना खुलिका ज़ईफ़ा, चूंकि इंसान ज़ईफ़ ख़ल्क़ हुआ है, खुदा जानता है इंसान ज़ईफ़ ख़ल्क़ हुआ है, हमारा ज़ईफ़ ख़ल्क़ हुए, लेकिन इन आइमा अलैहिस्सलाम के दामन से वाबस्ता करके खुदा ने हमें कुव्वत अता की है कि हाँ अपनी कुव्वत को पहचानो। ज़ईफ़ ख़ल्क़ हुए हो, नातवान ख़ल्क़ हुए हो, भूल जाने वाले खल्क हुए हो, रास्ते से हटने के बहुत से इम्कान तुम्हारे सामने आएंगे, लेकिन याद रखना, अब मैं बाहर के तमाम लोगों को छोड़कर अपने लोगों से बात कर रहा हूं, याद रखना ये तुम्हारे दिल में मैंने हुसैन की मोहब्बत डाल दी है, इस मोहब्बत के जरिए से भटकने की कोशिश ना करना, इस मोहब्बत के जरिए से भटकने से बच जाओगे अगर ये मोहब्बत सालिम रखो। हुसैन तुम्हें नहीं जाने देंगे, अरे तो बस हम और आप इस दुनिया के अंदर घिरते हैं, इंसान है, ज़ईफ़ है, जो कुरान ने बयान किया, मैं आया था अपने पढ़ चुका हूँ, बार बार टकरा नहीं कर रहा। खुदा ने हर इस ज़ईफ़ को देखते हुए इमाम हुसैन जैसा इमाम रखा है, इमाम हुसैन जैसी अजीम शख्सियत को, जिनके लिए आइमा अलैहिस्सलाम बयान करते हैं, एक शख्स आया है, ये राज है इमाम हुसैन का, एक शख्स आया इमाम सादिक़ अलैहिस्सलाम की खिदमत में, आने के बाद उसने कहा कि ए मौला मुझे आपसे एक सवाल पूछना है। हमने कहा पूछो। उसने कहा लेकिन मौला मुझे शर्म आती है, झिझक है। इसको आ गए हुसैन अंसारियान ने अपने गुफ्तगू में बयान किया, कहते मुझे झिझक आती है। उस शख्स ने कहा इमाम ने कहा देखो जब हम अहले बैत के पास आओ झिझको नहीं, जो सवाल बयान गलत होगा हम इस्लाह कर देंगे, सही होगा तायीद कर देंगे। हमारे पास आके झिझको नहीं, जो भी सवाल है पूछो। यानी तुम इमाम जाहिरन उससे कहना चाह रहे कि हमारे अलावा कौन सा दरवाजा है जो तुम्हें सही बताया, हमारे दरवाजा है, हमारे दरवाजे पे आके झिझको नहीं। हमें और आपको भी ये करना है जिंदा मतलब जो नहीं जानते, जो कुरान ने कहा फस अलू अहल जिक्र इन कुंतुम ला तअलमून, अगर तुम नहीं जानते क्या करो अहल जिक्र से पूछो। अहल जिक्र यानी अहले बैत अलैहिस्सलाम। पूछा गया इमाम से ये अहल जिक्र कौन है, इमाम ने कहा नहनु अहल जिक्र, हम वो जिक्र वाले लोग जिनसे कहा गया। लिहाजा इमाम से पूछा गया, उसने इमाम से कहा मौला एक सवाल है लेकिन झिझक माने है, मैं नहीं पूछ पा रहा क्योंकि सवाल कुछ इस तरह का भी आगे चल के आप देखेंगे। इमाम ने कहा नहीं झिझको नहीं, पूछो क्या बात है, सही होगा तायद करेंगे, गलत होगा तो उसकी इस्लाह करेंगे। उसने कहा मौला मैं रसूल अल्लाह इमाम अली जनाब सैयदा इमाम हसन इमाम और तमाम आइमा अलैहिस्सलाम से मोहब्बत करता हूँ, यानी छठे इमाम तक आपसे मोहब्बत करता हूँ, आपकी मोहब्बत का इकरार करता हूँ, लेकिन मौला आप सबकी मोहब्बत है मेरे दिल में, आप सबकी मोहब्बत है मेरे दिल में, लेकिन इमाम हुसैन अलैहिस्सलाम के मामले में मेरा दिल अलग अंदाज का है। इमाम हुसैन अलैहिस्सलाम की मोहब्बत उनसे मोहब्बत का अंदाज कुछ अलग है, मेरे अख्तियार में नहीं है, लेकिन मुझे ये मालूम है कि उनसे मोहब्बत का अंदाज जुदा है। जैसे मैं आप बाकी मासूमीन का एहतराम करता हूँ, इज्जत करता हूँ, मोहब्बत का इजहार करता हूँ, इमाम हुसैन के मामले में पहुंच के कुछ बात अलग हो जाती है। तो उसने अपने तौर पर सोचा चूंकि आइमा तो एक हकीकत वाहिद है, एक नूर है, लिहाजा कहीं ये तौहीन तो नहीं है बाकी आइमा की, रसूल अल्लाह की, इमाम अली की, इमाम हसन की तौहीन तो नहीं है कहीं। उसने इस अनुमान से पूछा, उसने कहा क्या अल्लाह के रसूल में इसलिए झिझक रहा था कि मुझे शर्म आ रही थी पूछते हुए आपसे, लेकिन मैं मुश्किल में था, मैं चाहता था इस मुश्किल से निकलूं। तो ये जो मेरी इमाम हुसैन से एक अलग हकीकत है, एक अलग रगबत है, एक अलग शौक है, अलग मोहब्बत है, मौला कोई मसला तो नहीं है मेरे साथ। इमाम ने कहा नहीं तू सालिम है, ये तेरी सालिमियत की दलील है। इमाम ने कहा कि खुद इमाम हुसैन अलैहिस्सलाम के बारे में हम आइम्मा की भी ऐसी कैफियत है, हम आइम्मा की भी ऐसी कैफियत है, तो क्या समझते हो हुसैन को, हुसैन कोई मामूली हस्ती है। मैंने मिसाल दी रसूलल्लाह अपने सीने पर आते वक्त हुसैन को सुलाते हैं कि जान आ रहा हमसे निकले, इमाम हुसैन सलाम का मकाम है। उसने इमाम हुसैन सलाम उसने कहा कि नहीं, इमाम सादे ने जवाब दिया कि नहीं ये सालिमियत है तुम्हारी, इमाम हुसैन से ऐसी ही अकीदत रखनी चाहिए, ऐसे ही वाले आना मुफ्त होनी चाहिए चीजें। बस इमाम हुसैन अलैहिस्सलाम का रास्ता दुनिया और आखरत में सआदत का रास्ता है, इमाम हुसैन अलैहिस्सलाम का रास्ता दुनिया और आखरत में इज्जत अदा करता है अगर उनके रास्ते पर चला जाए। खुदा ने हम इंसानों को ज़ईफ और नातवान देखकर हमारी ज़ाफ़ और नातवान को दूरी करने के लिए खुदा ने इमाम हुसैन जैसा अजीम इमाम हमें दिखाया। अजीज़ो ये मोहब्बत सरमाया है हयात, हमसे कोताहियाँ होती हैं, हमसे गफलतें होती हैं, लेकिन खुदा ने इमाम हुसैन की मोहब्बत के जरिए इन चीज़ों को दूर करने का जरिया रखा है। मैंने आपके सामने अर्ज किया कि इमाम हुसैन अलैहिस्सलाम के ऊपर बहता हुआ एक अश्क आइम्मा अलैहिस्सलाम की रिवायात की रोशनी में इंसान के लिए जन्नत को वाजिब कर देता है, कामिल ज़ियारात की रिवायात। इमाम हुसैन के ऊपर बहने वाला एक आंसू इंसान के गुनाहों को धोने का सबब बनता है। हम सब गलती करते हैं, हम सबसे कोताहियां होती हैं, रास्ता इमाम हुसैन आसान रास्ता है। अब इसको कल भी आपने हमने बयान किया था, आगे हुसैन अंसारिया ने इसको बयान किया कि इस बात को बयान करो कि इमाम हुसैन अलैहिस्सलाम का रास्ता खुदा ने रखा है और खुदा तक पहुंचने के लिए उसने शॉर्टकट बनाया है। इसमें हमें क्या एतराज है कि खुदा अगर किसी चीज में शॉर्टकट बना दे, शॉर्टकट से क्या मुराद है, तो वही मुराद थोड़ी है। इसको आप समझ सकते हैं कि अगर रास्ता तवील हो, लोगों को पहुंचने में सहमत हो, मुशक्कत हो, तो जो अच्छी हुकूमतें होती हैं वो क्या करती हैं, कोशिश करती हैं रास्तों को आसान बनाएं। जैसे बहुत सारे इलाकों पहाड़ी इलाकों में होता है, अगर आप नॉर्मल रास्ते से जाएं 5-6 घंटे लगते हैं पहाड़ों को ऊपर करते हुए, हुकूमत क्या काम करती है, टनल्स बना देती है, पहाड़ों के दरमियान से रास्ता निकालती है। होता क्या है, कई 100 किलोमीटर का फासला खत्म हो जाता है और इंसान 4 घंटे के रास्ते को 1 घंटे में तय करता है। होता है नहीं होता, इंसान यहाँ सहूलियत फराहम करता है कि नहीं करता, करता है इंसान दूसरे इंसान को। दुनिया के बहुत से ममालिक में आपके मुल्क के अंदर भी इस तरह की टनल्स बनी हुई है बहुत सारे इलाकों में, क्यों है इस रास्ते को आप क्या कहते हैं। शॉर्टकट कहती है। जब आप इस रास्ते से गुजरते हैं, खूब नुकता पे गौर कीजिएगा, जब आप इस रास्ते से गुजरते हैं, अगर संयम पहन कर रहे हैं, तो क्या मंजिल पर जब पहुंचते हैं तो जो मंजिल होती है उसमें कोई कमी वाक हो जाती है? मंजिल अपनी जगह रहती है, जिस जगह पहुंचना था वो अपनी जगह है, वो मंजिल अपनी जगह मौजूद है, उसके तमाम लवाजमात तमाम चीजें अपनी जगह मौजूद थी, रास्ता शॉर्टकट हो गया। खुद तवज्जो कीजिएगा, खुदा तक पहुंचना है और बते खुदा हासिल करनी है, खुदा की बारगाह में इज्जत और शरफ हासिल करना है। खुदा बंदे आलम ने एक आसान रास्ता इमाम हुसैन की सूरत में सामने रख दी, मंजिल में कोई कमी नहीं आएगी, मंजिल के अंदर जो खुदा बंदे आलम अता करने वाला है वो वही मिलेगा। इमाम हुसैन के जरिए से रास्ता आसान हुआ है, बस इस चीज को आइम्मा अलैहिस्सलाम ने बयान किया है। अजीजों, हमारा जो अपनी खताओं के अंदर घिरे रहते हैं, हमारे साथ एक प्रॉब्लम यह है कि हमारी गलतियां खताएं और उनके असरात, अगर हमें खुदा तौफीक तौबा भी अता कर देता है तो रिवायत बयान करती है कि इंसान जब तौफीक मिल जाती है तौबा की, उसके बावजूद इंसान के ऊपर उन गुनाहों के असरात बाकी रहते हैं, जिसको हमारे यहां इस्लामी इस्तलाहात के अंदर असर वज़ई कहा जाता है। किसी चीज का एक असर होता है वो बाकी रहता है, तौबा हो जाती है कबूल, लेकिन इंसान के ऊपर असर बाकी रहता है। लेकिन आयतुल्लाह काज़ी जो इरफानियात के उस्ताद हैं, जिनके तस्करा मैं कर चुका हूं, आज के दौर के जितने बड़े बड़े हमारे उरफा हैं उनके उस्ताद थे, उन्होंने बयान किया इस चीज को कि इमाम हुसैन अलैहिस्सलाम पर गिरिया न फकत गुनाह को धो देता है बल्कि गुनाह के असर को भी जायल कर देता है, गुनाह का असर भी खत्म हो जाता है, गुनाह का असर भी धुल जाता है। और इसके पीछे कुरान की आयत की ताईद है, सनद है। क्या आयत है? इन्नल हसनात युज़हिबनस सय्यिआत, इन्नल हसनात बेशक नेकियां, नेकी अच्छाई, युज़हिबनस सय्यिआत बुराई को बहा कर ले जाती है, बुराई को बाहर ले जाती है। तौबा का बुनियादी मफहूम यही है, तुम अच्छाई की तरफ आ जाओ, तुम्हारी जिंदगी बुराई पर चल रही थी, हसना की तरफ आओ। हम खुदा से मांगते हैं रब्बना आतिना फिद दुनिया हसना, खुदाया हमें दुनिया में नेकी अता फरमा, व फिल आखिरत हसना व क़िना अज़ाबन्नार। आयत ने बयान किया इन्नल हसनात युज़हिबनस सय्यिआत, ये जो अच्छाइयां हैं नेकियां हैं ये बुराई को बाहर ले जाती है। इमाम हुसैन अलैहिस्सलाम पर गिरिया वो तासीर रखता है कि न फकत गुनाहों से मगफिरत दिलवाता है खुदा की बारगाह में, इंसान के सफाए वजूद पर जो उस गुनाह का असर होता है उस असर को भी जाहिर कर देता है। कुरान क्या है? इन्नल हसनात युज़हिबनस सय्यिआत, ले जाती है बुराइयां। अब कौन सा हसना इमाम हुसैन अलैहिस्सलाम पर गिरिए से बड़ा हसना होगा? क्यों क्यों मैंने आपसे बात कही? इसलिए कि इबादतों में मैंने पहले दिन अर्ज किया था कि आजादारी ये गिरिया इबादत समझ कर करते हैं। क्यों? क्योंकि अजर हमेशा इबादत पर मिलता है, हम इस आजादारी के अजर के कायल हैं, इसका अजर है इंदल्ला, इसको बरगुजार करना यहाँ है, जो जिन लोगों ने कालीन में छाए दरिया में छाई है इसका अजर है, ये जो नौजवान बच्चे यहाँ खड़े हुए हैं इनका अजर है, जो एहतमाम कर रहे हैं उनका अजर है, आने वालों का अजर अलग है, इंतजाम करने वालों का अजर अलग है। इमाम हुसैन की हर काम के ऊपर एक अजर होता है, अजर इबादत से मिलता है। इमाम हुसैन अलैहिस्सलाम की जो है आजादारी, उन पर आंसू बहाना इबादत है। कौन सी ऐसी इबादत है? क्यों इमाम हुसैन अलैहिस्सलाम के ऊपर रोना सबसे बड़ी इबादत कह रहा हूं मैं, या सबसे वो इबादत जो खुदा के तकर्रुब में सबसे ज्यादा अहम इबादत है वो है? क्यों? इसलिए कि वो वाहिद इबादत मिलेगी आपको कि जिसका अंदाज अंबिया में हजरत आदम से शुरू हुआ है और रसूल अल्लाह तक वही रहा है, रोने का अंदाज वो वाहिद हसना है जो तमाम अंबिया की सीरत में मिलेगा आपको। बाकी इबादतों में अंदाज बदले हुए होंगे, मतलब किसी अंबिया नबी के जमाने में नमाज का तरीकाकार कुछ और था, नमाज की तादाद कुछ और थी, रोजों की तादाद कुछ और थी, जमाने के साथ साथ खुदा ने अहकामात में तब्दीली की है। लेकिन हुसैन अलैहिस्सलाम पर दे दिया आदम के जमाने से है या नहीं? जनाब आदम जमीन पर आए, तौबा कबूल नहीं हो रही, परेशान है, उस परेशानी के आलम में जिब्राइल आते हैं, आदम परेशान हो, हाँ परेशान, मालूम नहीं तौबा कबूल हो रही नहीं हो रही, मालूम नहीं खुदा राजी हुआ नहीं हुआ। जिब्राइल ने कहा आदम मैं तुम्हें कुछ असमा सिखाता हूँ, नाम सिखाता हूँ। कौन से नाम है? नाम सिखाए खुदा कैसे पुकारो? या हमीदो बे हक़ मोहम्मद, या आली बे हक़ अली, या फातिर बे हक़ फातिमा, या मोहसिन बे हक़ हसन, या क़दीम अल एहसान बे हक़ हुसैन। बयान हो रहा है आपके सामने। इमाम हुसैन के नाम पर आकर आदम रोए, जिब्राइल एक ऐसा नाम है आदम ने, जनाब जिब्राइल ने पूरा किस्सा सुनाया, वहां से इमाम हुसैन पर आंसू बहने का सिलसिला आदम से शुरू हुआ। یہ وہ حسنہ ہے جو انبیاء کے درمیان رہا ہے. ہر نبی نے امام حسین پر آنسو بہائے, ہر امام, ہر ولی, ہر صدیق, ہر شہید امام حسین کی یاد میں. اس لیے میں نے کہا کہ یہ حسنات میں وہ حسنہ ہے جس کا خدا کی بارگاہ میں بہت زیادہ سنگین وزن ہے, اس کا مقابلہ کوئی چیز نہیں کر سکتی. لیکن معرفت کے ساتھ, معرفت کے ساتھ, معرفت کا اضافہ بعض علماء قبول نہیں کرتے. میں آپ کو تمہیں بیان کر دوں, کہتے ہیں نہیں, امام حسین پر رونے دو, یہ شروط مت لگاؤ, شرائط مت لگاؤ. خود امام حسین پر رونا انسان کو صحیح سمت لے کر جائے گا. بعض علماء اس کے قائل ہیں اور اس کے ذیل میں ان کے پاس دلائل بھی ہیں. میں بھی آپ کے سامنے فقط ایک واقعے کے طور پر پیش کروں گا اور آپ کے ذہن تمام ہو گیا. آج کل انسان عزیز, ہمیں اور آپ کو توبہ کی ضرورت ہے, ہمیں اور آپ کو زمانے کے امام کی نصرت کرنے کے لیے اپنی گزشتہ زندگی کی جو رکاوٹیں ہیں آگے بڑھنے میں ان کو دور کرنے کی ضرورت ہے. ہم اگر امام کی نصرت کرنے کی آرزو رکھتے ہیں تو اس لیے کہ ہماری سعادت تامین ہو, ہم سعادت مند بنے. جو آیت ہم پڑھتے آ رہے ہیں سورہ ہود کی 128 آیت کہ اواما الذین سعدوا ففی الجنہ, سعادت مند بنو گے تو جنت میں جاؤ گے, سعادت مند بنو گے تو اہل بیت علیہ السلام کی ہمراہی نصیب ہوگی, سعادت کے بغیر نہیں ہوگی. امام آئمہ کا ساتھ دینا گناہوں میں تخفیف کا ذریعہ ہے. عبید اللہ ابن حر جوفی, جس کا راستے میں امام حسین علیہ السلام سے آمنا سامنا ہوا, خیمہ لگا ہوا ہے منزل زبالہ پر, امام حسین نے اپنے قاصد کو بھیجا کہ جاؤ دیکھو کون ہے خیمے میں, اس کو دعوت دو کہ حسین عاصم میں کربلا ہے. جا کر دیکھا گیا, عبید اللہ ابن حر جوفی اہل کوفہ تھا. امام کو خبر دی, امام نے کہا جاؤ اس کو کہو کہ حسین کی نصرت ہے, اسے منع کر دیا, انکار کر دیا. اور جا جتنے مصروف امام کے لشکر میں تھے, عبید اللہ ابن حر جوفی کے رشتے دار تھے, امام نے کہا تم جا کر اس کو اطلاع دو, تم جا کر اس کو دعوت, تو شاید تمہاری بات سن کر آ جائے. اس نے انکار کر دیا, حجاج کا بھی منع کر دیا کہ نہیں میں نہیں تم پاس. امام حسین علیہ السلام خود چلے گئے, خود گیا اس کی دربار, اس کے خیمے میں, اور جانے کے بعد اس نے امام کا استقبال کیا, کھڑا ہوا اپنی جگہ پر بٹھایا. امام نے کیا کہا تھا؟ امام نے کہا تھا اے عبید اللہ, تم لوگوں نے ہمیں خط لکھا تھا, تم نے ہمیں دعوت دی تھی, ہم آئے ہیں, تمہاری گردن پر, تمہاری کمر پر تمہارے گناہوں کا بوجھ ہے, آؤ میری نصرت کرو, اپنی کمر سے, اپنی گردن سے اس بوجھ کو اٹھا. نصرت امام انسان کو گناہوں سے نکالتی ہے. میں اور آپ گناہوں سے نکل کر امام کی نصرت کر پائیں گے. اب جو زندگی میں ہو چکا, گزشتہ میں ہو چکا, اچھا میں یہ بھی بیان کر دوں آپ کے سامنے, مخصوصاً آپ جیسے مومنوں کا احترام واجب ہے, آپ عزادار حسین ہیں. لہٰذا میں خدا نہ خاصہ جو کہہ رہا ہوں گناہ, اس سے مراد یہ مت سمجھے گا میں آپ سب کو گناہ گار ہونے کا جو ہے وہ ٹائٹل دے رہا ہوں, میرا حق نہیں ہے. لیکن ہم سے غلطیاں ہوتی ہیں, ہم سے خطائیں ہوتی ہیں, اور ہمیں یہ بھی معلوم ہے کہ حسین علیہ السلام کی محبت, اہل بیت علیہ السلام کی محبت ہم لوگوں کو بڑے گناہوں میں کبھی جانے ہی نہیں دے. ہم اور آپ خدا بند عالم کے فضل و کرم سے اس محبت کے سائے میں, ان آئمہ کی محبتوں کے سائے میں بڑے گناہوں کی طرف جا ہی نہیں سکتے, یہ میرا یقین ہے اور آپ کا بھی یقین ہے. ہاں چھوٹی چھوٹی چیزیں ہوں گی جن کو ہم کاؤنٹ نہیں کرتے, مثال کے طور پر بد اخلاقی جسے ہم کسی زمرے میں نہیں لاتے ہیں, یا اگر لاتے تو بہت زیادہ توجہ نہیں دیتے, یہ ہمارے لیے مشکل ساز ہو سکتی ہے. مثال کے طور پر وعدہ وفا نہ کرنا, مثال کے طور پر حق کو دیکھ کر, پہچان کر اس کا ساتھ نہ دینا, ایسی بہت سی مثالیں, والدین کے ساتھ بے حرمتی سے پیش آنا, استاد کا احترام نہ کرنا, مخصوصاً وہ بچے جو اسکول اور کالج سے تعلق رکھتے ہیں. آج کے دور میں جو سب سے بدترین چیز ہو چکی ہے رائج, وہ استاد کی بے احترامی ہے. استاد کے جوکس بنانا ہے, استاد کو, استاد کے بارے میں مختلف فن بنا کر لوگوں میں سرکولیٹ کرنا ہے, بہت بڑی برائی ہے. یہ چھوٹی چھوٹی چیزیں جو ہم سب کی زندگی میں ہوتی ہیں, ہمیں اس سے نکلنا ہے. امام حسین علیہ السلام کا راستہ ہمیں یہ راستہ دے گا. جو میں نے عرض کیا کہ خدا بند عالم امام حسین کے ذریعے سے گناہ کے اثرات کو بھی ظاہر کرتا ہے. امام حسین پر رونا عزیز و انسان کی روح کی سالمیت کی دلیل ہے. انسان اگر امام حسین پر آنسو بہاتا ہے تو اس کی سالمیت کی دلیل ہے. واقعہ وہیں سے مسائل کی طرف آ جاتا ہے. آیت اللہ خنساری, ان کے زمانے میں ایک شخص آیت اللہ خنساری کے پاس آتا ہے. اس کا ایک بھائی ہے جس کا نام طیب ہے. ایران میں مشہور ہے واقعہ, آپ سب نے بھی بارہ سنا ہوا ہے. نوجوانوں کے لیے تو میں درج کر دیتا ہوں دوبارہ. طیب نام کا ایک شخص ہے, اس کا ایک بھائی ہے جو آیت اللہ خنساری کے پاس آتا ہے. طیب کون ہے؟ ایک ایسا انسان ہے کہ جس کی زندگی میں وہ تمام گناہ جو ہو سکتے ہیں وہ شامل ہیں. انتہا سے زیادہ بگڑا ہوا انسان, مطرب انسان, گانے بجانے والا, اور جتنی برائیاں اس زمانے میں آپ تصور کریں, انقلاب سے پہلے کی بات ہے, بہت پہلے کی بات ہے, اس زمانے میں موجود. अगर खुनसारी के पास इसका भाई आता है, भाई जाहिर है उसको मोहब्बत है, उल्फत है, चाहता है मेरा भाई निकले इस मुश्किल से, आगे अगर खुनसारी से कहता है कि आप कुछ कीजिए, मेरा भाई इस कदर गुनाहों की दलदल में घिर गया है, मैं चाहता हूं वो निकले, जब तफसील बयान करता है, अगर खुनसारी कहते हैं कि तुम जिस तरह से तफसील बयान कर रहे हो इसमें कुछ नहीं हो सकता, इंतहा से ज्यादा आलूदा हो चुका है, दलदल में गिर चुका है, दलदल की खासियत यह कि जब कोई धंस जाए निकल नहीं पाता। वो कहता है कि बाबा आप कुछ तो कीजिए, खुदा के लिए कुछ तो कीजिए, मेरे भाई को निकालिए, मैं चाहता हूं बाहर निकले मैं मुश्किल से, मुश्किल से। यहां आ गए खुनसारी एक बात करते हैं, कहते हैं अगर तुम चाहते हो निकले, जो हालात तुम बता रहे हो उसमें मेरी और मुझ जैसे की नसीहत का कोई फायदा उस पर नहीं होगा, मुझे यकीन। क्योंकि देखिए आलिम कौन होता है जिसको जब अमल मारूफ के नतीजे का यकीन हो उस पर उसी वक्त वाजिब है। उन्होंने कहा मेरा कोई असर नहीं होगा उसके ऊपर, जिस जगह वो जा चुका है, जिस बुराई में गिर चुका है, जिस जगह निकल गया वहां से उसके पलटने का रास्ता नहीं है हमारे पास। लेकिन उसने कहा नहीं आप कुछ कीजिए, खुदा के लिए कुछ कीजिए। उन्होंने कहा अच्छा मैं तुम्हें एक रास्ता देता हूं। रास्ता क्या है? कहा कि अगर कर सको, खूब तवज्जो कीजिएगा, अगर कर सको उसे इमाम हुसैन अलैहिस्सलाम की ज़ियारत पर ले जाओ। अगर इमाम हुसैन की ज़ियारत पर जाने पे आमादा हुआ और इमाम हुसैन अलैहिस्सलाम के हरम में पहुंच कर, खुनसारी का नुस्खा है ये, अगर इमाम हुसैन अलैहिस्सलाम के हरम में पहुंच कर उसकी आंखों में आंसू आ गए तो समझ लेना उसकी रूह अभी सालिम है, कोई गुंजाइश मौजूद है। यह नुस्खा है गालिब का, आयतुल्लाह का, मर्ज़ी का मुश्किल कि अगर इमाम हुसैन पे आंसू बहे तो समझ लेना रूह सालिम है। जो तुम बता रहे हो उससे मुझे लगता नहीं है, लेकिन ये इस पर अमल करो, अगर ऐसा हो जाए समझना रूह सालिम है। इमाम हुसैन पे अगर आंसू की तौफीक मिल गई, ये उसकी रूह की सालिमियत की दलील है। अजीजा ने मोहतरम, इमाम हुसैन पर आंसू बहाने वालों इस बात को समझिए, आपकी आंख में आने वाला आंसू आपके रूह और नफ्स की सालिमियत की दलील है। कि खुदा ने जैसे आपका नफ्स बनाया था अभी उस शक्ल में किसी हद तक बाकी है कि यहां हुसैन पर आंसू बहा लेती है। यार हर किसी को नसीब नहीं होता ये आंसू को। बाज़ अहले माना ने कहा कि मलाइकतुल्लाह खुदा बंदे आलम की जानब से आंसुओं का जखीरा लाते हैं, लोगों में तकसीम करते हैं, मगर जिसको अहल समझते हैं उसको देते हैं, जिसको अहल समझते हैं। अगर मुसाई ने कहा यह कर लू, तैयब के भाई ने कहा कोशिश करता हूं, अगर मान गया तो ले जाऊंगा। इसके पास आया, आने के बाद उससे कहा कि मैं करबला जा रहा हूं, काफला तरतीब दिया, तुम भी हमारे साथ चलो। हंसा, तुमको कोई नेक इंसान नहीं मिला था इस दावत के लिए, मेरे पास आया, जानता है अपने आपको। अच्छा, इंसान की एक अच्छाई ये है चाहे वो जितना ही बुरा क्यों ना हो, अगर वो अपनी बुराई से वाकिफ हो और उसका इकरार रखता हो तो ये उसकी अच्छाई की एक दलील है और उसके इस्लाह के लिए एक रास्ता फराहम करने का एक रास्ता है। उसकी इस्लाह हो सकती है जो अपनी बुराई से वाकिफ हो, उसका इकरार रखता हो, समझता हो कि हाँ भाई मैं बुरा हूं। अगर कोई इंसान इस मरहले से निकलता है कि बुराइयां करने के बाद बुराई पर वाकिफ भी ना हो, अपने आप को बुरा तसव्वुर भी ना करे, ये इंसान बहुत आगे चला गया। तैयब ने कहा तुम्हें कोई अच्छा इंसान नहीं मिला, तुम्हें कोई ऐसा नहीं मिला कि जिसको तुम हुसैन की बार, आप इमाम हुसैन का एहतराम है, तुम हुसैन की बारगाह में ले जाने की बात करो, तुम्हें मैं मिला हूं। भाई ने कहा कि तुम चलो, तुम्हारा क्या चाहता है, तुम्हारे तमाम इखराजात में दूंगा, तमाम खर्चा मैं फराहम करूंगा। बहरहाल चूंकि नूर कहीं से था, नसीब में कुछ था, इसके इसके अंदर एक तड़प थी, कुछ था, खुदा ने रास्ता बनाया, इसने कबूल किया और ज़ियारत करबला पर पहुंच गए। रास्ते भर ये अपनी उन्हीं हरकतों में रहा, इसके साथ अपना गिटार रखा हुआ था, रास्ते भर वो बजाता रहा, गाने की प्रैक्टिस करता रहा, जो इसका तरीका था। लोग तंग आए काफले में, लेकिन चले गए इसके साथ। अजीजा ने मौका खुलासा करूं बात, जब करबला पहुंचे और इमाम हुसैन अलैहिस्सलाम के दरवाजे पर खड़े हुए और वहां जब इसने दुखूल पढ़ा जाने लगा तो तैयब ने भी अपना सर झुकाकर इजाजत मांगी, ए हुसैन अलैहिस्सलाम क्या मुझे आने की इजाजत है? आगे बहजत मरहूम नकल करते हैं कि आइमा अलैहिस्सलाम के हरम में जब हम खड़े होते हैं, इजाजत मांगते हैं, तो यह अमल ऐसे ही नहीं है, इसकी ताकीद की गई है। क्यों? किसी के घर में जा रहे हो, इजाजत देकर जाओ, तो मुझे पता कैसे चलेगा कि मैं जिस इमाम से इजाजत मांग रहा हूं मुझे जाने की इजाजत है भी कि नहीं है? मैंने इजाजत नामा पढ़ तो लिया, अदखुलो या रसूल अल्लाह, अदखुलो या नबी अल्लाह, अदखुलो या मौला, آپ فلیہ ولی اللہ میں نے کہہ تو دیا, مجھے کیا پتا مجھے اجازت ملی کہ نہیں ملی, کسی نے سوال کیا آغا بحجت سے, ہمیں کیا پتا کہ ہمیں اجازت ملی بھی ہے کہ نہیں, ہم پڑھ تو رہے ہیں. آغا بحجت نے کہا اگر امام علی علیہ السلام کے حرم میں کھڑے ہو کر تم اجازت طلب کرو اور تمہارے دل میں خوشی کا احساس آئے, سمجھنا تمہیں علی نے آنے کی اجازت دی. سرور آئے گا مومن علی مرتضیٰ سے سرور محسوس کرتا ہے. اور پھر کہا اگر تم امام حسین کے حرم میں جاؤ, دروازے پہ کھڑے ہو کر اذن دخول پڑھو اور تمہاری آنکھوں سے آنسو کا قطرہ ٹپک جائے تو سمجھ لینا حسین نے آنے کی اجازت دی. آنسو کا تعلق امام حسین سے, یا عبرت کل مومن, مومن کی علامت قرار دیا گیا ہے یہ گریہ, ایمان کی علامت ہے. کس نے بیان کیا؟ امیر المومنین نے. امام حسین سامنے سے گزرتے تھے, امام حسین کو دیکھ کر کہتے تھے اے ہر مومن کی آنکھ میں آنے والے گریے کے جو پیچھے حقیقت ہے وہ حسین. مومن روتا ہے حسین پر. بس توجہ کیجیے گا, طیب نے سر جھکایا جیسے اس نے دخول پڑھا جا رہا تھا, اس نے بھی سنا, اپنے دل میں کہا اجازت ہے, رونا آیا, رونے لگا, اس کا بھائی دیکھنے لگا کہ وہی شخص جو اتنی برائیوں میں تھا, اتنی آلودگیوں میں تھا, اتنی خطاؤں میں تھا, جس کے بارے میں اس آرے میں بزرگوار نے آیت اللہ خنسائی نے کہا کہ کوئی امید نہیں ہے, میں کچھ نہیں کر سکتا, وہ رونے لگا. روتے روتے عزیزوں ہچکیاں بن گئیں, اتنا زیادہ رویا, کیونکہ ایسے انسان کو احساس زیادہ ہوتا ہے. جب انسان اپنی ناپاکی کا احساس لے کر کسی پاک کی بارگاہ میں جاتا ہے تو انسان بہت شدت سے روتا ہے. اسی لیے ہمارے بزرگ علماء خدا کی بارگاہ میں جب آتے ہیں راتوں کی تاریکی میں ہچکیاں بنتی ہیں. کیوں بنتی ہیں؟ خدایا کہاں تو کہاں ہم, خدایا تو بے نیاز ہے, تو بے نیاز ہونے کے باوجود مجھ جیسے کو اجازت دے رہا ہے کہ نماز شب کے لیے میں کھڑا ہو سکوں. خدایا کہاں تو کہاں میں, مجھ جیسا ناپاک انسان کہاں تو غنی بالذات. عزیزوں رونے لگا, ہچکیاں بن گئیں, اور اس کے بعد کیا ہوا؟ اب اس کے بھائی کو امید ہو گئی, اس کے بھائی کو امید ہو گئی کہ الحمدللہ آغا نے کہا تھا اگر روئے تو سمجھ لینا پاکیزگی موجود ہے, اس کے بعد میرے پاس لے کر آنا. لیکن میں نے کل آپ کے سامنے بیان کیا تھا کہ جو حسین کے پاس آ جائے پھر حسین اسے جانے نہیں دیتے ہیں. عزیزوں پھر کیا ہوا؟ طیب رویا, اس کے بھائی نے کہا الحمدللہ ہم واپس جائیں گے تو آغا خنساری سے ملاقات کرواؤں گا, انہوں نے کہا تھا تمہیں لے کے جاؤں. اس نے کہا کون سی واپسی, کس واپسی کی بات کرتے ہو؟ میں حسین کے در پر آ گیا ہوں, اب میں یہاں سے واپس نہیں جاؤں گا. وہی مر گیا, وہی اس کی موت ہو گئی, وہی دفنایا گیا. عزیزوں امام حسین کا راستہ ہے, یہ امام حسین کا راستہ ہے. گناہ کے اثرات کو زائل کرتے ہیں امام حسین, گناہ کا اثر ڈھل جاتا ہے. عزیزان محترم ہم سب کی زندگی میں خطائیں, ان کے اثرات ہیں ہماری زندگی میں, ہم انسان ہیں, ہم بشر ہیں. ہمارے آیت اللہ امجد جو استاد تھے ہمارے بیان کرتے تھے کہ یہ خطا یہ غلطی ہے ہی بشر کے لیے. خدا نے توبہ کا جو دروازہ رکھا ہے ملائکہ کے لیے تھوڑی رکھا ہے. یہ دروازہ کس کے لیے کھولا ہے؟ بشر کے لیے, انسان کے لیے. لیکن یار ان کو خدا توبہ کرنے والے کو کیا کہتا ہے؟ ان اللہ یحب التوابین, خدا فقط توبہ کرنے والے کو معاف نہیں کرتا. ان اللہ یحب التوابین, خدا توبہ کرنے والے کو چاہتا ہے, محبت کرتا ہے, چاہتا ہے, خدا چاہتا ہے توبہ کرنے والے کو. مگر توبہ کیسی ہو؟ جس کے مصائب آج پڑھنے ہیں اس کی طرح کی توبہ. توبہ کی شرائط کیا ہیں؟ توبہ کیسی ہو؟ جو کچھ ہو چکا اس میں شرمندگی کا اظہار, نہ فقط شرمندگی کا اظہار بلکہ اس کے ازالے کی کوشش, یہ توبہ ہے, یہی توبہ کی شرط ہے. جو کچھ ہوا اس کا ازالہ کرنا ہے. میں نے غلطی کی, میں نے کسی کا دل دکھایا, توبہ. کیسے توبہ ہوگی؟ زبان سے کہوں توبہ نہیں, اگر دل دکھایا اس کی دل جوئی کر دی. میں نے کسی کی آبرو برباد کی ہے, توبہ کرتا ہوں. کیسے؟ زبان سے کہوں توبہ نہیں, اس کے ساتھ مجھے اس کی آبرو کے لیے کچھ اقدام اٹھانا پڑے گا. جہاں جہاں میں نے اس کی آبرو برباد کی وہیں وہیں مجھے اس کی عزت کو بحال کرنا ہوگا. توبہ کی شرائط, توبہ امام حسین کے دروازے سے ملتی ہے. آج کی تاریخ میں جو مصائب پڑے جاتے ہیں, ایک ایسے شخص کی توبہ کہ جس نے ابتدائی طور پر کتنا عجیب کام انجام دیا, کتنا عجیب کام انجام دیا. آپ نے طیب کی توبہ کا سن لیا, آئیے حر کی توبہ کا بھی تذکرہ سن. ایک ایسا شخص کہ جس نے امام حسین علیہ السلام کا راستہ روکا, امام حسین علیہ السلام کی سواری پر ہاتھ ڈالا, امام حسین علیہ السلام کو آگے بڑھنے سے روکا. امام جو دریائے رحمت ہیں, جو خداوند عالم کی رحمت کی دلیل ہے اس زمین کے اوپر، جو رحمت اللہ الواسعہ ہیں، ہے نا بحث آپ کے ذہن میں جو پہلے دن بیان کیا، رحمت اللہ الواسعہ، خدا کی وسیع اور عریض رحمت، اس کا دروازہ حسین، جن کے دروازے میں سب آتے ہیں، وہ رحمت اللہ الواسعہ اگر غضب میں آیا ہوگا تو اس کا غضب کیسا ہوگا، اور اس کو غضبناک کرنے کا الزام کتنا بڑا ہے، جرم کتنا بڑا ہے۔ ہارون کی خطا کوئی معمولی نہیں ہے عزیز، ہارون نے امام حسین کے سوالے کو روکا، ہاتھ ڈالا، امام حسین نے ایک جملہ کہا، کیا کہا؟ جب امام کو تیش آیا، غضب آیا، سکلت کا امو، تیری ماں تیرے غم میں رو رہی ہے۔ عرب کا دستور ہے جب کوئی کسی سے یہ جملہ کہتا تھا، سننے والا پلٹ کر یہی جملہ کہنے والے کو کہہ دیا کرتا تھا، لیکن ہارون نے پلٹ کر کیا کہا؟ کہا اے حسین، آپ نے جو مجھے جملہ کہا ہے، میں اس جملے کو پلٹ کر آپ سے نہیں کہہ سکتا، کیونکہ مجھے پتا ہے آپ کی ماں فاطمہ زہرا ہے، میں فاطمہ زہرا کا احترام کرتا ہوں۔ عزیزوں، یہی احترام ہارون کی قسمت کا، یہی احترام، یا میں اپنے انداز میں کہہ رہا ہوں ایک بات کو، میری بات کی کوئی پیچھے دلیل نہیں ہوگی، فقط ایک احساس ہے کہ شاید جس طرح آیت اللہ خنساری نے کہا طیب کے لیے، دیکھو اس کا معاملہ اتنا بگڑ گیا ہے، اتنا بگڑ گیا ہے کہ اس کو اگر کوئی نجات دے سکتا ہے تو فقط حسین دے سکتے ہیں، شاید امام حسین نے بھی کچھ ایسا ہی کیا ہور کے ساتھ، کہ ہور تو نے امام وقت کو غضبناک کر کے اتنا بڑا جرم کر دیا ہے، اتنی بڑی غلطی کا مرتکب ہو گیا ہے کہ اب اگر تجھے کوئی نجات دے سکتا ہے تو وہ فقط فاطمہ ہے، ہور تجھے فاطمہ کے دروازے سے آنا ہوگا، مگر ہور کو فاطمہ تک امام حسین پہنچائیں کیسے؟ امام حسین پھر یہ کام کریں گے کہ ہور کے سامنے ایسا تذکرہ کریں گے کہ ہور کی ماں کا تذکرہ کریں گے تاکہ ہور کو حسین کی ماں یاد آئے، ہور کو امام حسین فاطمہ کے دروازے پر پہنچا رہے ہیں، یہ جملہ بیان کیا، ہور نے کہا میں آپ کو یہ جملہ نہیں کہہ سکتا، بس یہی فاطمہ کا احترام، کیوں؟ کیونکہ فاطمہ وہ مظلومہ ہے کہ جس کو رسول اللہ نے جس کے دروازے پر آ کر 6 مہینے کھڑے ہو کر کہا السلام علیکم یا اہل بیت النبوہ ومعدن الرسالہ، جس فاطمہ کا احترام رسول نے مدینے میں زبانی طور پر نہیں عملی طور پر کر کے دکھایا، وہی فاطمہ اسی مدینہ میں اتنی غریب ہو گئی کہ دروازے کھٹ کھٹاتی رہی مگر کسی نے دروازہ نہیں کھولا، فاطمہ کی اسی مدینہ تو رسول میں حرمت کا خیال نہیں رکھا گیا، سلام و حر پر کہ جس نے اس صحرا میں فاطمہ کی حرمت کا خیال کیا، یعنی فاطمہ حر کو چھوڑیں گے نہیں، بس عزیزوں وہ مراحل طے ہوئے، مرحلہ آ گیا، صبح عاشور آ گئی، اب حر تذبذب کا شکار، کیا کروں میں نے، کیا کر دیا میں نے، حسین کو یہاں پر محصور کروا دیا، میری وجہ سے فوج پر فوج آ گئی، میں نے حسین کا راستہ روک لیا، اب میں کیا کروں، ہور تذبذب کا شکار، کروں تو کیا کروں، ایک طرف نار ہے ایک طرف نور ہے، ایک طرف جنت ہے ایک طرف جہنم ہے، عزیزوں ہور نے وہی فیصلہ کیا جو اس کے نام کا اثر ہونا چاہیے تھا، ہور تھا آزاد تھا، اپنے آپ کو آزاد کیا، فیصلہ کیا امام حسین علیہ السلام کی طرف جانے، اپنے بیٹے کو خبر دی۔ اچھا ہور کی یہ پہچانی ساتھ کھڑے ہوئے لوگ دیکھ رہے تھے، جو لشکر یزید کے سپاہی تھے انہوں نے کہا ہور سے کہ ہے ہور اگر ہم سے کوئی پوچھتا کہ اس لشکر میں شجاع انسان کون ہے تو تیرا نام لیتے، اس وقت تیری کیفیت مختلف ہے، ہور نے اپنی کیفیت کو چھپایا کہ میں کیوں ایسی کیفیت میں ہوں، اپنے بیٹے کو اشارہ کیا، کہا کہ میں حسین کی طرف جانا چاہتا ہوں، میں نکلنا چاہتا ہوں یہاں سے، توجہ کیجیے گا عزیزان محترم، توبہ کا دروازہ ہر وقت کھلا ہے، اس نقطے کو ذہن میں رکھیے، زمانے کے امام کی طرف پڑھنا ہے، ہر وقت توبہ کا دروازہ کھلا ہے، مگر توبہ جو ازالہ کروا سکے آپ سے، جبران کروا سکے پچھلی چیز کا، اس کے ساتھ آگے بڑھیے۔ بس ہور نے اظہار کیا، بیٹے نے، بعض علماء نے اس کو سنت نقل کیا کہ بیٹے نے ہور سے سوال کیا، اتنی بڑی غلطی کے بعد، اتنی بڑی خطا کے بعد تم حسین کی طرف جا رہے ہو، بابا تمہیں یہ یقین ہے کہ حسین تمہیں قبول کریں گے، اتنی بڑی غلطی ہے، ہور نے کیا جواب دیا تھا، یا وہ نہیں ہے انک اللہ تعارف الحسین، اے میرے بیٹے تو حسین کو نہیں جانتا، میں حسین سے بات کروں، میں جانتا ہوں حسین کون ہے، آغوش نبی نے پلنے والا ہے، جو رحمت للعالمین ہے اس کا نواسا ہے حسین، حسین کون ہے، حسین اس ماں کا بیٹا ہے کہ جس کی رضا کو خدا نے اپنی رضا قرار دیا تھا، جس کے غضب کو خدا نے اپنا غضب قرار دیا تھا، اس کی ماں उस मसाइब में आई थी कि जलता हुआ दरवाजा पहलू पर गिर गया था, पसलियां टूट गई थी। फातिमा चाहती तो उम्मत की बर्बादी के लिए दुआ कर सकती थी, मगर फातिमा ने उम्मत को बर्बाद नहीं करने दिया, फातिमा ने उम्मत को बद्दुआ नहीं दी। हुसैन उसी मां का बेटा है, हुसैन उसी अली का बेटा है कि जिसका कातिल उसके सामने खड़ा हुआ लरज रहा था। तो अली के लिए जो जाम आया, जो पानी लाया गया, अली ने वही जाम अपने कातिल को दे दिया था। मैं जानता हूं हुसैन कौन है, ऐ मेरे बेटे मैं जानता हूं। जब हसन का जनाजा चला था, अगर हुसैन चाहते, अब्बास मौजूद थे, जवानाने बनी हाशिम मौजूद थे, हुसैन अगर इरादा कर लेते, किसी में मजाल नहीं थी कि हसन का जनाजा नाना के पहलू में दफन ना होता, कोई रोकने वाला रोक नहीं सकता था। मगर हुसैन रहमत है, हुसैन ने अपनी रहमत से वहां पर लोगों को मरने से बचा लिया था। हुसैन ने भाई का जनाजा वापस लिया था, कैसे वापस चले थे, जनाजे पर तीर लगे हुए थे। मैं जानता हूं हुसैन कौन है। अजीज, उसके बाद हुर ने अपने बेटे को लिया, दोनों इमाम हुसैन की खिदमत में आए। इधर मौला को खबर मिली हुर आ रहा है, लेकिन हुर का तरीकेकार क्या था, गर्दन झुकाए हुए, जो हर गुनाहगार का होता है, सर को झुकाए हुए, गर्दन झुकाए हुए इमाम हुसैन की बारगाह में आ रहा है। इधर इमाम हुसैन को खबर मिली, इमाम हुसैन ने कहा, बेटा अकबर जाओ, अपने चचा का इस्तकबाल करो, जाओ मेरा एक आने वाला अजीज आ रहा है। अल्लाह अकबर। अजीजों, ये रहमतुल्लाह अलवासिया है जो गुनाहगारों को ऐसे गले से लगाते हैं। अगर तुम गुनाहों से तायब हो गए हो तो आओ, हुसैन तुम्हें तहारत की मंजिलें अता करेगा। हुसैन तुम्हें उस मकाम पर लेकर जाएगा कि जब दुनिया वाले तुम्हारे ऊपर सलाम भेजेंगे तो तुम्हें कहेंगे तुम पर सलाम हो कि तुम खुद भी पाक हो गए, जिस जमीन पर तुम्हें दफन किया गया वो जमीन भी पाक हो गई। बस अजीजों, मुख्तसर किया मैंने मसाइब को। और इमाम की खिदमत में आए, सर झुका हुआ है, तारीख ने कहा इमाम हुसैन ने देखा हुर का सर झुका हुआ है, कहा इरफा रासिका या हुर, ए हुर सर बुलंद करके आओ, सर उठा कर आओ, ये हुसैन का दरबार है, ये हुसैन की बारगाह है, तुम्हारी तौबा कबूल है। हुर ने पूछा था हल मिन तौबा, मेरी तौबा कबूल है। इमाम ने कहा हाँ, तुम्हारी तौबा कबूल है। अजीजाने मोहतरम, वक्त गुजर गया, हुर खुशहाल है, मगर एक शर्मिंदगी हुर के दिल में है कि बहरहाल अब जो कुछ होगा उसके पीछे सबब मैं हूं, जो कुछ होगा उसके पीछे जरिया मैं हूं। हुर इसी शर्मिंदगी में है, खुशहाल भी है, शर्मिंदा भी है। तवज्जो कीजिएगा, हुर ने इमाम हुसैन से मैदान में जाने की इजाजत मांगी। अजीजों, आगा हुसैनियान, हुसैन अंसारियान ने इस नुक्ते को नकल किया है, खूबसूरत नुक्ता है। कहते हैं कि जो भी मैदान करबला में जाता था, इमाम हुसैन आसानी से इजाजत नहीं देते थे, इमाम हुसैन रोकते थे, इमाम हुसैन मौका देते थे। वाहिद करबला के मैदान में जाने वालों में हुर था कि जैसे ही उसने जाने की इजाजत मांगी है, इमाम हुसैन ने हुर को जाने की इजाजत दे दी है। पहले शहीदों में से है जनाबे हुर। हुसैन अंसारियन बयान करते हैं क्यों है ऐसा, इसलिए कि हुसैन हुर को मजीद शर्मिंदा नहीं रखना चाहते। हुसैन नहीं चाहते कि हुर उस वक्त तक बचे कि जब बच्चों के गलों से आवाज आए अल अताश अल अताश। हुर नहीं, हुसैन नहीं चाहते कि हुर के सामने अली असगर हुसैन के हाथों पर कुर्बान हो। हुर तौबा करके आया है, हुसैन हुर को शर्मिंदा नहीं करना चाहते, इसीलिए हुसैन ने हुर को जाने की इजाजत दी। अजीजों, हुर से पहले हुसैन का हुर का बेटा रवाना हुआ। अजीजों, हुर के बेटे की आवाज आई, मेरा सलाम कबूल हो, रिवायत में बयान हुआ। हुर आगे बढ़ना चाहते थे, मौला हुसैन ने रोक लिया। हुर जवान बेटे का लाशा है, आसान नहीं है, यहीं पे कहूं मौला, हुर को जवान बेटे के लाशे पे जाने से रोक लिया। एक वक्त करबला के मैदान से आवाज आएगी, जवान की आवाज होगी, अलैका मिन सलाम या बता, ए मेरे बाबा मेरा सलाम कबूल कीजिए। ए हुसैन, उस वक्त कौन होगा जो आपका सहारा बनेगा। अजरुकमल अल्लाह। बस अजीजों, मरहला या हुर मैदान में रवाना हुए, वक्त शहादत पहुंच गया, आवाज ही मेरे मौला मेरा सलाम कबूल कीजिए। इमाम हुसैन हुर के सरहाने आए, अपनी आगोश में हुर का सर रखा, हुर को कहा
कहा अलविदा, हम तुम्हारे पीछे पीछे आते हैं। उनकी रहलन शहादत हुई। इमाम ने कहा माख्ता तुम्मुक, तेरी माँ ने गलती नहीं की जब तेरा नाम हुर रखा। तू दुनिया में भी हुर है, आखिरत में भी।
فَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ. بار الہ اس توسل کو اپنی بارگاہ میں قبول فرما. تیری رحمت کا واسطہ فرش عذاب پر آنے والے تمام مؤمنین و مؤمنات کی جان مال عزت آبرو کی حفاظت فرما. خدایا تیری رحمت کا واسطہ امام حسین علیہ السلام کی اس محبت اور عشق کو جو تو نے ہمیں عطا کیا ہے اس زندگی میں اس میں مزید اضافہ فرما. خدایا اپنی رحمت کے واسطہ اس دنیا میں اور آخرت میں ہمیں امام حسین کے ذریعے سے آبرو مند بنا. پروردگار جان گئی فرش عزا پہ چاس فرش عزا کی فرش عزا پر آنے والے تمام مؤمنین و مؤمنات کی جان و مال عزت آبرو کی حفاظت فرما. دنیا کے تمام مظلوموں کی نصرت فرما. خدایا جو سازشیں ہو رہی ہیں ان سازشوں کو ناکام فرما. دنیا بھر میں مظلوموں کی جہاں کہیں بھی ہیں، یمن، بحرین، لبنان، عراق، شام، افغانستان، سعودی عرب، نائجیریا، پاکستان، جہاں کہیں بھی مسلمان مشکلات کا شکار ہیں، مخصوصاً مؤمنین جو نائجیریا میں پھر ابھی ان کی آزادی پر حملہ ہوا اور انہوں نے شہادت دی. ہر سال یہ مؤمنین ان شہادتوں سے گزرتے ہیں. خدا یہ تمام مظلوموں کی مدد فرما. جو سازشیں پاکستان میں آزادی کے خلاف انہیں ناکام فرما. جو ہمارے علماء پر پابندیاں لگانے کا سلسلہ شروع ہوا ہے اس کے پیچھے سازشیں ہیں. خدا بندہ تو رحمت کا واسطہ مومنوں کے اتحاد کے ذریعے سے، بصیرت کے ذریعے سے تمام سازشوں کو ناکام فرما. ہماری حکومت کو ان چیزوں کی طرف سنجیدگی سے سوچنے کی توفیق دے، بڑے معاملات کو سنجیدگی سے حل کرنے کی توفیق عطا فرما. تو ان رحمت کے واسطہ تمام مراجع اسلام کو صحت و سلام کی طول عمر عنایت فرما، رہبر کو صحت و سلام کی طول عمر عنایت فرما، اپنے آپ کی حجت کے ظہور میں تعجیل فرما.